यो संसार विभिन्न किसिमका कष्ट र चुनौतीले भरिएको छ। हामी यस जीवनमा विभिन्न किसिमका कष्ट र चुनौती भएर जान्छौँ। हाम्रो स्वास्थ्य बिग्रिन्छ, हाम्रो जागिरहरू गुम्छ, हाम्रो आर्थिक अवस्था कमजोर बन्दै जान्छ, सम्बन्धहरूमा फाटो आउँछ, चिसो पस्छ, रोगले हाम्रो जीवनलाई गाँच्छ, कहिले छाड्दैन, विवाहहरू टुट्छन् र बच्चाहरू गर्भमै तुहिन्छन्। यस्तो परिस्थितिमा हामी व्यक्तिगत असफलताहरू, विश्वास र शङ्कासँगको सङ्घर्ष, हाम्रो अफिसहरूमा, कार्यस्थलहरूमा तनाव र चिन्ता फिक्रीहरूबाट पनि गुज्रिरहेको हुन्छौँ। हामी हाम्रा प्रियजनालाई गुमाएको कारण गर्दाखेरि पीडित हुन्छौँ, दुखित हुन्छौँ। हामी सन्तानको चाह गर्छौँ, हुँदैन, हामी सङ्घर्ष गर्छौँ र हाम्रो धेरै सपनाहरू अधुरै रहन्छन्। साथै हामीले सामाजिक दबाव र पारिवारिक अपेक्षाहरू पनि हामी सामना गर्छौँ। र ख्रिस्टियनहरूको हकमा, हामी यदि ख्रिस्टमा छौँ भने हामीले त झन् समाज र आफ्नै परिवार समेतबाटै पनि सतावटको सामना गर्नुपर्ने हुन्छ। सो जीवन सङ्घर्षरत छ, संसारमा हाम्रो जीवनमा धेरै कष्ट र चुनौतीहरूको हामीले सामना गर्नुपर्छ। त्यो कष्टपूर्ण जीवनमा, यस्तो परिस्थितिमा, यस्तो अवस्थामा, यस्तो स्थितिमा हामी हाम्रो आशा र शान्त हुनको लागि कतातर्फ फर्कन्छौँ? कष्टमा हामीलाई कुन कुराले शान्त हुन दिन्छ? कष्टमा हाम्रो एउटै मात्र आशा के हो? हामी ख्रिस्टियनको लागि केवल भौतिक, सांसारिक, शारीरिक कष्टहरू मात्र छैन, हामीले त आत्मिक कष्ट पनि भोग्नुपर्ने हुन्छ। शारीरिक कष्ट सँगसँगै हामीले हाम्रो पापसँग दैनिक सङ्घर्ष गर्छौँ। पवित्रताको निम्ति, भक्तिको निम्ति लड्नलाई हामी जहिले सङ्घर्ष गरिरहेको छौँ। यो निरन्तर चलिरहने फाइट हो, यो द्वन्द्व हो, शरीरको विरुद्धमा हामी लडिरहेका हुन्छौँ। तर हामीलाई थाहा छ हाम्रो शरीर कमजोर छ, हामी चुक्छौँ। हाम्रो जीवनमा शारीरिक कष्ट, अभाव, चुनौतीहरू छँदैछ, तर पनि आत्मिक रूपमा पनि हामी सङ्घर्ष गरिरहेका हुन्छौँ। हामी फेरि त्यही पापमा फर्किरहेका हुन्छौँ। हामीले जुन विषयको निम्ति प्रार्थनाको अनुरोध राख्छौँ, हामी पवित्रीकरणको निम्ति प्रार्थनाको अनुरोध राख्छौँ, केही समयसम्म हामी पापमा त एकदम विजयी जीवन जिइरहेको हुन्छौँ, फेरि त्यही पापमा हामी आफैलाई भेटाउँछौँ। हामीले क्षमा गर्न सिकिरहेको छौँ, हाम्रो कार्यस्थलहरूमा फेरि त्यही व्यक्तिसँग हामी फेरि झर्की पठाउँछौँ, रिसाई पठाउँछौँ। सो हाम्रो पवित्रीकरण कन्स्ट्यान्ट, यो निरन्तर कायम राख्न सकेको छैनौँ हामीले। सो शारीरिक र आत्मिक दुवै कष्टमा हामी शान्त हुनको निम्ति, आशाको निम्ति कतातिर फर्कन्छौँ? हामी कतिजना पैसातिर फर्कन्छौँ, हामी कतिजना सम्बन्धतिर, काम वा खानामा शरण लिन पुग्छौँ। तपाईँ जति हामी यी सबै कुराहरूको पछि लाग्छौँ, हामी यी संसारका शोकहरूमा, बाहिरी कुराहरूमा हामी शान्त हुन खोज्छौँ, यी कुराले हामीलाई अन्तत झनै रित्तो बनाएर छाड्छ, रित्तो अवस्थामा पुर्याएर छाड्छ, हाम्रो स्थिति झन बिग्रिन सक्छ। पैसाले अस्थायी राहत दिन सक्छ तर यसको दिगो सुरक्षा दिन सक्दैन। सम्बन्धले सान्त्वना दिन सक्छ तर सम्बन्धले कहिलेकाहीँ धोका पनि दिन्छ। कामले हामीले केही समयको लागि अल्मलाएर दुःख भुलाउन सक्छ तर यसले हाम्रो गहिरो आवश्यकताहरू, खाँचोहरू पुरा गर्न सक्दैन। हाम्रो हृदयको त्यो लङ्गिङ, हृदयको त्यो उत्कट चाहनालाई यसले सम्बोधन गर्न सक्दैन। खानाले क्षणिक आनन्द दिन सक्छ, हाम्रो हामीलाई केही समयको निम्ति सन्तुष्ट पार्न सक्छ तर यसले साँचो आशा र शान्ति दिन सक्दैन। त्यसैले हामीले सोध्नुपर्ने प्रश्न भनेको यो कि हाम्रो एउटा मात्र जीवन र मृत्युमा हाम्रो एकमात्र आशा के हो? न्यू सिटी क्याटेकिजम अथवा प्रश्न उत्तर को पहिलो प्रश्नले पनि यही प्रश्न सोध्छ, हाम्रो जीवनमा र मृत्युमा एकमात्र आशा के हो? र यसको उत्तर हुन्छ, हामी हाम्रो होइनौँ तर परमेश्वरका हौँ। What is our only hope in life and death? That we are not our own, but belong to God. हाम्रो एकमात्र आशा केवल उहाँमा पाउँछौँ, उहाँमा नै छ। सो हाम्रो शारीरिक र आत्मिक दुवै कष्टहरूबाट हामी परमेश्वरतर्फ फर्कौँ, जसरी आज खण्डमा भजनकार फर्कन्छन्। वचन सङ्ग्रह 119 25 पद, तपाईँले आफ्नो बाइबलमा वचन सङ्ग्रह 119:25 पद पल्टाउन सक्नुहुन्छ। हामी 25 पदसम्म हेर्नेछौँ। तपाईँलाई थाहा छ वचन सङ्ग्रह 119:8 8-8 पद गरी यसलाई विभाजित गरिएको छ, र हिब्रु वर्णमाला अनुसार हिब्रु एबिसिडी कखगर अनुसार यसलाई मिलाएर राखिएको छ, र हामी हरेक हप्ता 8-8 पद त्यो भाग त्यो सेक्सन हामी लिँदै हेर्दैछौँ। र हामी आज 25 पददेखि 32 पदसम्म हेर्दैछौँ। वचन सङ्ग्रह 119 बाइबलको लगभग 20 भागमा पढ्ने पुस्तक हो। यसलाई तपाईँले ठुलो बाइबलको पृष्ठ सङ्ख्या 860 भेटाउन सक्नुहुन्छ। म पढ्दैछु। मेरो प्राण धुलोमा मिलेको छ, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। मैले आफ्नो आचरण तपाईँलाई खुलस्त गरिदिएँ र तपाईँले जवाफ दिनुभयो। मलाई तपाईँका विधिहरू सिकाउनुहोस्, तपाईँका आदेशहरूका शिक्षा म बुझ्न सकौँ, तब तपाईँका उद्वेगका कामहरूमाथि म मनन गर्नेछु। शोकले गर्दा मेरो प्राण पग्लन्छ, तपाईँको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस्। छलपूर्ण मार्गबाट मलाई अलग्ग राखिदिनुहोस्, तपाईँको व्यवस्थाद्वारा म माथि अनुग्रही हुनुहोस्। मैले त सत्यताको मार्ग छानेको छु, तपाईँका नियमहरू मैले मेरो सामुन्ने राखेको छु। तपाईँका कानुनहरूमा म स्थिर रहन्छु, हे परम प्रभु मलाई शर्ममा पर्न नदिनुहोस्। म तपाईँका आज्ञाहरूको मार्गमा दौडन्छु, किनकि तपाईँले मेरो हृदयलाई स्वतन्त्र पारिदिनु भएको छ। हामीलाई थाहा छ दुःख कष्टले हाम्रो विश्वासलाई परिष्कृत गर्छ, जसरी आगोले सुनलाई परिष्कृत गर्छ। र यो हाम्रो परिष्कृत, यो खाइएको विश्वास हाम्रो परिष्कृत प्रार्थनामा प्रकट हुन्छ, व्यक्त हुन्छ। यदि हाम्रो कष्टले हाम्रो विश्वासलाई परिष्कृत गरेको छ भने, यसलाई रिफाइन गरेको छ भने, यसलाई निखारेको छ भने, यसले हाम्रो प्रार्थनालाई पनि परिष्कृत गर्छ, निखार्छ। हाम्रा प्रार्थनाको विषयवस्तुहरूले दुःख कष्ट सम्बन्धी हाम्रो ईश्वरशास्त्रको बारेमा धेरै कुरा प्रकट गर्छ। आज थुप्रै मानिसहरूले, थुप्रै क्रिस्चियनहरूले गर्ने प्रार्थनाले यही देखाउँछ कि उनीहरू समृद्धिको सुसमाचारबाट एकदमै धेरै प्रभावित छन्। त्यसकारण ती प्रार्थनाहरू खालि स्वास्थ्यको बारेमा, धन सम्पत्तिको बारेमा, जागिरमा प्रमोसन पदोन्नतिको बारेमा, भौतिक आवश्यकताहरूको बारेमा, सांसारिक सफलताहरूको बारेमा केन्द्रित हुन्छन्। यसो विचार गर्नुहोस्, तपाईँ मैले अन्तिमचोटि प्रार्थना गर्दाखेरि हाम्रो विषयवस्तु के थियो? हामीले के को विषयमा प्रार्थना गर्यौँ? हामीले के माग्यौँ? हामीले के को निम्ति परमेश्वरलाई धन्यवाद दियौँ? तर दुःख कष्टले जन्माएको र साँचो र परिष्कृत विश्वासले अरू नै कुरामा हाम्रो ध्यानलाई केन्द्रित गर्छ। परमेश्वरलाई सान्त्वना र भौतिक लाभ आशिषको लागि बिन्ती गर्नुको साथौँ, यसले हामीलाई कष्टको समयमा उहाँको शक्ति, उहाँको अनुग्रह र उपस्थिति खोज्न प्रेरित गर्छ। दुःख कष्टले हाम्रो अभिलाषाहरूलाई, हाम्रो शारीरिक इच्छाहरूलाई परिचित गर्छ, निचोड्छ। जसरी हामी त्यो कपडा निचोडेर पानी फ्याल्छौँ, त्यसरी नै कष्टले हामीलाई हामीमा भएको त्यो सांसारिक पनाहरू, शारीरिक अभिलाषाहरू, इच्छाहरू त्यो निचोड्छ र हामीलाई परमेश्वरको नजिक पुर्याउँछ। सो यहाँ भजनकारले कष्ट भोगिरहेका छन्, तर तिनको कष्ट यो शारीरिक कष्टभन्दा पनि बढी आत्मिक कष्टको बारेमा हामी देख्छौँ। सो भजनकारको यहाँ आँसु र शोक, यो प्रियजन गुमाएकोले, गरिब भएकोले, बिरामी भएको कारणले गर्दाखेरि यहाँ भइरहेको छैन, वा शिक्षाको कमी वा बेरोजगारीको कारण नभई पापसँगको सङ्घर्षको कारण हुन्। सो भजनकारको त्यो पापसितको सङ्घर्षको कारण उसले त्यो गहिरो कष्ट र पीडा महसुस गरिरहेको छ। मैले भन्दै थिएँ अघि सुरुमै कि हामी क्रिस्चियनको लागि सांसारिक शारीरिक कष्ट छँदैछ, साथसाथै हाम्रो लागि आत्मिक कष्ट पनि छ। र भजनकार आत्मिक कष्ट भएर गइरहेको छन्। सो भजनकारलाई सबैभन्दा बढी दुःख दिने, पिरोल्ने, पीडा दिने कुरा त्यो गरिबी, बिरामी वा जीवनको असफलताहरू होइन, तर पापको उपस्थिति हो, पापको उपस्थिति हो। परमेश्वरको सन्तानको हैसियतमा भजनकार आफ्नो शरीरसँग लडिरहेको छ, द्वन्द गरिरहेको छ, पवित्रताको निम्ति ऊ तृष्णा गरिरहेको छ र आफ्नो त्यो असिद्धताहरूका कारण उनी दुःखी छ। त्यसकारण भजनकार फेरि पापमा फस्नबाट जोगिन र भक्तिको जीवन जिउनको लागि, मद्दतको लागि प्रार्थनामा परमेश्वरतर्फ फर्कन्छन्। र त्यसैले खण्डमा 8 पदहरू छ र 8 पदहरू, प्रत्येक पदलाई हामी संक्षिप्तमा प्रस्तुत गर्न सक्छौँ। पहिलो हामी पच्चिसमा भजनकारको निराशा देख्छौँ, उसको निराशा देख्छौँ, भजनकारको निराशा। पद 26 हामी भजनकारको इमान्दारिता देख्छौँ। पद 27 हामी भजनकारको इच्छा देख्छौँ, उसको चाहना देख्छौँ। पद 28 हामी भजनकारको शोक देख्छौँ र पद 29 भजनकारको अनुरोध, उसको आग्रह देख्छौँ। पद 30 हामी भजनकारको छनौट देख्छौँ र पद 31 हामी भजनकारको स्थिरता देख्छौँ र पद 32 हामी भजनकारको अठोट अथवा सङ्कल्प देख्छौँ। सो 8 पदमा हामी 8 भिन्न भिन्न कुराहरू देख्छौँ भजनकारको विषयमा। भजनकार निराश छ तर पनि इमान्दारी छ र उसले आफ्नो इच्छा प्रकट गर्छ, पापको शोक गर्दै, परमेश्वरमा अनुरोध गर्दै, सही कुरा छनौट गर्दै, विश्वासमा स्थिर रहँदै र अठोट गर्दै। देख्नुहुँदैछ तपाईँले यो कुरा, 8 कुराहरू र 8 यी कुराहरू नै आजको वचनको 8 बुधाहरू हुनेछन्। ओके, हामी एकपछि अर्को हेर्दै जानेछौँ। पहिले हामी भजनकारको निराशा हेर्छौँ। पद 25 हेर्नुहोस् न, मेरो प्राण धुलोमा मिलेको छ, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। भजनकारको निराशालाई हेर्दा उनी साँचो क्रिस्चियन, परमेश्वरका साँचो सन्तान हुन् भनेर हामीले बुझ्नुपर्छ। त्यसैले तिनी आफ्नै प्राणले गरिरहेको सङ्घर्षलाई स्पष्ट रूपमा उसले महसुस गरेको छ। सहायताको निम्ति भजनकार परमेश्वरतर्फ फर्किरहेको छ। जो पापमा मरेको छ, जो आफ्नो अपराधहरूमा मरेको छ, उसले यस प्रकारको अनुभव गर्दैन। पापमा मरेको मानिसले आफ्नो प्राण धुलोमा मिलेको छ भनेर उसले बुझ्दैन, किनकि ऊ आत्मिक तौरमा मरेको हुन्छ, ऊ परमेश्वरको निम्ति र ऊ पापको निम्ति मरेको हुन्छ। कसैले आफ्नो पापको गम्भीरता बुझ्नको निम्ति र यसबाट विचलित हुनको निम्ति, पापले लिएर डिस्टर्ब हुनलाई, व्याकुल हुनको लागि ऊ पहिले परमेश्वरको अनुग्रहद्वारा नयाँ गरी जन्मेको हुनुपर्छ। तसर्थ भजनकारले गरेको त्यो गोहारले ऊ परमेश्वरको साँचो सन्तान भएको प्रमाण दिन्छ। फेरि परमेश्वरको सन्तानलाई, एक क्रिस्चियनलाई सबैभन्दा बढी कुन कुराले दुःख दिन्छ? पापले, सबैभन्दा बढी हामीलाई पापले पिरोल्छ, किनकि पापले हाम्रो स्वर्गीय परमेश्वर पितालाई अप्रसन्न तुल्याउँछ। त्यसकारण भजनकारले यहाँनिर आफ्नो पापलाई गम्भीरतापूर्वक लिइरहेको छ। उसले आफ्नो प्राण धुलोमा मिलेको, अर्थात् पापले उपिटिएको, थिचिएको, परास्त भएको महसुस गरिरहेको छ। त्यो भजनकारले मेरो प्राण धुलोमा मिलेको छ भनिरहेको छ। उसले पापसँग उसले गरिरहेको त्यो सङ्घर्ष उसले यहाँनिर व्यक्त गरिरहेको छ। उसले आफ्नो पापमय स्वभावको त्यो शक्तिशाली त्यो प्रभाव महसुस गर्छ। ऊ जान्दछ कि ऊ अब पहिले जस्तो छैन, तर ऊ अझै पनि जे हुनुपर्ने त्यो हुन सकेको छैन। सो कहिलेकाहीँ उनले पापमाथि विजय हासिल गरेका छन् भने कहिलेकाहीँ उनी असफल भएका छन्। सो यस सङ्घर्षमा भजनकारले परमेश्वरलाई सहायताको लागि पुकार्छन्। भजनकार धुलोमै बसिरहन चाहँदैन, पराजय भएर पापको सामु ऊ हार मार्न चाहँदैन, ऊ फेरि उठ्न चाहन्छ र ऊ सिलझै माथि माथि उड्न चाहन्छ। त्यसकारण उनी प्रार्थना गर्छ, मेरो प्राण धुलोमा मिलेको छ, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। अर्को शब्दमा उसले यसरी प्रार्थना गरिरहेको छ कि मलाई पुनर्जीवित पार्नुहोस्, मलाई जीवित पार्नुहोस्, आफ्नो वचनअनुसार मेरो आत्मालाई प्राणलाई पुनर्जीवित गर्नुहोस्। बट मेक नो मिस्टेक, भजनकारले नयाँ जन्मको लागि यहाँ विन्ती गरिरहेको छैन, किनकि ऊ पहिले नै नयाँ गरी जन्मिसकेको छ। परमेश्वरसँग मद्दतको लागि, सहायताको लागि पुकार गर्नु अघि तपाईँले नयाँ जन्म पाउन आवश्यक छ। सो भजनकार एक नयाँ गरी जन्मिएको मानिसको रूपमा, एक साँचो परमेश्वरको साँचो बालकको रूपमा, क्रिस्चियनको रूपमा धुलोबाट उठ्नको लागि आफ्नो हृदय शक्तिलाई त्यो नवीकरण गर्न, परमेश्वरको त्यो जागृत पार्ने, पुनर्जागृत गर्ने त्यो अनुग्रहको लागि उसले प्रार्थना गरिरहेको छ। र भजनकारले परमेश्वरले काम कसरी गर्नुहुन्छ भनेर आशा गरेका छन्। उनी भन्छन् 25 पदमै, आफ्नो वचनअनुसार मेरो प्राणको सुरक्षा गर्नुहोस्। भजनकारले परमेश्वरले आफ्नो वचन बिना काम गर्नुहुन्न भनेर बुझेको छ। परमेश्वरको जागृत गर्ने, जीवित पार्ने अनुग्रह परमेश्वरको त्यो सर्वपर्याप्त वचनमा पाइन्छ। जसरी परमेश्वरले आफ्नो वचनद्वारा सबै थोक सृष्टि गर्नुभयो, उहाँले आफ्नो वचनद्वारा सबै कुरालाई मलाई थाम्नुहुन्छ र उहाँले आफ्नो वचनद्वारा नै पापमा मरेका मानिसहरूलाई पुनर्जीवित पार्नुहुन्छ र त्यही वचनद्वारा पुनर्जीवित पारेका मानिसहरूलाई उहाँले दैनिक रूपमा पवित्र पनि पार्नुहुन्छ। र भजनकारले त्यही वचनद्वारा, जुन वचनद्वारा ऊ बचाइयो, जुन वचनद्वारा उसको मुक्ति भयो, उद्धार भयो, त्यही वचनद्वारा पवित्रीकरणमा वृद्धि हुनको निम्ति परमेश्वरसँग सहायता मागिरहेको छ। भजनकार एक साँचो क्रिस्चियन, पापसँग उसको सङ्घर्षले यही कुरा प्रमाणित गर्दछ कि ऊ साँचो क्रिस्चियन हो, किनकि अख्रिस्चियनले, पापमा मरेको मानिसले पापसँग सङ्घर्ष गर्दै गर्दैन। यदि तपाईँ पापसँग सङ्घर्ष गर्नुहुन्न, यदि पापसँग तपाईँ पापले तपाईँलाई पिरोल्दैन, पाप गर्न तपाईँलाई सजिलो लाग्छ, तपाईँ पापलाई हल्का रूपमा लिनुहुन्छ भने यसले यही प्रमाणित गर्छ कि तपाईँ अझै पापमा मर्नुभएको छ। किन भजनकारले यस्तो निराशा उसले महसुस गरिरहेको छ? प्राण धुलोमा मिलेको, पापको बोझले ऊ दबिएको, ऊ तल धुलोमा माटोमा मिलेको किन महसुस गरिरहेको छ? उसले पापको भार किन महसुस गरिरहेको छ? किन उसलाई यस्तो महसुस भइरहेको छ? किनकि भजनकारलाई थाहा छ उनी एक प्रवासी हुन्। योभन्दा अगाडिको खण्डहरूमा हामी हेर्दै थियौँ, भजनकार एक प्रवासी हुन्, ऊ यस संसारमा छ तर ऊ संसारको होइन। यसैले उनी आफ्नो अवस्थाको बारेमा एकदमै अब ऊ जानकार छन्, उसलाई थाहा छ। र प्रियहरू, तपाईँ र म पनि भजनकारभन्दा फरक छैनौँ। हामी पनि हरेक दिन शरीरसँग लड्छौँ, हामी पनि हामीसँग भएको त्यो अशीतताहरूलाई लिएर हामी फिक्री गर्छौँ, निराश हुन्छौँ। हामीले महिनौसम्म विजय प्राप्त गरेको पाप झन् शक्तिशाली भएर हामी कहाँ फर्किआउँछ। नाइ भन्न गाह्रो हुन्छ पापको सामु। इट्स भेरी भेरी डिफिकल्ट टु से नो बिफोर सिन। पवित्रतामा प्रगतिको आनन्द उठाउँदै गर्दा हामी अचानक उही पुरानो पापको खाडलमा फँसी पठाउँछौँ। नमजा महसुस गर्छौँ, नमिठो महसुस गर्छौँ, हामी निराश हुन्छौँ, केही हदसम्म पछुतो गर्छौँ। छ्या, मैले कति धेरै वर्षसम्म त्यो पापमाथि विजय हासिल गरेको थिएँ, आज म त्यही पापको सामु म झुकिरहेको छु। तर प्रियहरू परमेश्वर कति पनि आश्चर्यचकित हुनुहुन्न। पवित्रतामा हाम्रो त्यो सानो प्रगतिबाट परमेश्वर कति पनि निराश हुनुहुन्न। सो प्रिय क्रिस्चियनहरू, यस लडाइँमा हामी एक्लो छैनौँ। परमेश्वरले हामीलाई आफ्नो शक्तिमा छाडिदिनु भएको छैन। हामी पनि भजनकार चाहिँ सहायताको निम्ति पापसँगको लडाइँमा हामी परमेश्वरतर्फ फर्किन सक्छौँ भन्ने कुरा लिएर हामी पनि साहस बटुलौँ, हिम्मत गरौँ, निराश नहौँ। भजनकारले मद्दतको लागि परमेश्वरलाई पुकारे चाहिँ हामी पनि उहाँको दया र शक्तिको लागि उहाँलाई पुकारौँ। परमेश्वरले आफ्नो वचनलाई, वचनद्वारा हामीलाई पनि मद्दत गर्नुहुनेछ। आफ्नो वचनद्वारा परमेश्वरले हामीलाई सशक्तिकरण गर्नुहुनेछ र हामी पापसँग लड्न सक्नेछौँ। जब हामी उही त्यो पुरानो पाप र परीक्षामा फस्छौँ, परमेश्वरले हामीलाई माथि उठाउनुहुनेछ। तपाईँले मैले गर्नुपर्ने भनेको एउटै काम भनेको परमेश्वरको सहायताको लागि हामी साँच्चीकै त्यो आतुर हुनुपर्छ। तर यदि तपाईँ परमेश्वरको सहायताको लागि कहिले आतुर हुनुहुन्न भने यसको अर्थ हुन्छ तपाईँ पापलाई लिएर कुनै दुःख र निराश महसुस गर्नुहुन्न। कि तपाईँ संसार जस्तै सोच्नुहुन्छ, तपाईँ संसारले जस्तै काम गर्नुहुन्छ, बोल्नुहुन्छ, संसार जस्तै तपाईँ हिँड्नुहुन्छ, जिउनुहुन्छ भने तपाईँले पापको त्यो गहिरो त्यो भार कहिले अनुभव गर्नुहुने छैन। तपाईँले आफ्नो प्राण धुलोमा मिलेको महसुस कहिले गर्नुहुने छैन। तपाईँलाई लाग्छ जीवन ठिक छ, चलिरहेको छ, पापसँग तपाईँ हरेक दिन हारेको जीवन जिइराख्नु भएको हुन्छ। ओ प्रियहरू, आफ्नो पाप र अपराधमा मरेको अवस्थाबाट साँच्चीको जी उठाइएको छु कि छैन भनेर आफूलाई जाँच्नुहोस्। र यदि तपाईँ यस बिहानी समय तपाईँ क्रिस्चियन हुनुहुन्न भने, ख्रिस्टको चेला हुनुहुन्न भने, तपाईँलाई थाहा होस् कि तपाईँलाई पनि हामीलाई जस्तै परमेश्वरको सहायता चाहिन्छ। मित्रहरू, संसारको क्षणिक धनको लागि आफ्नो प्राणलाई व्यवस्था नगर्नुहोस्। तपाईँको प्राण सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यसुले स्पष्टसँग बताउनु भएको छ, मानिसले सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई केही फाइदा हुन्छ? केही पनि फाइदा हुँदैन। मित्रहरू, तपाईँको पनि प्राण जीवित हुन आवश्यक छ, किनकि तपाईँका पापहरूमा मरेको छ र तपाईँको पापग्रस्त प्राणको एकमात्र उपचार परमेश्वरसँग छ, केवल परमेश्वरसँग। र यो उपचार ख्रिस्टको रगत हो। आफ्नो पापबाट फर्कनुहोस् र उद्धारकर्ता प्रभु येशू ख्रिस्टमा विश्वास गर्नुहोस्, जो पापीहरूको लागि आजभन्दा 2000 वर्ष पहिले संसारमा आउनुभयो, उहाँ मर्नुभयो, गाडिनुभयो र फेरि तेस्रो दिनमा जीवित भयो, उठ्नुभयो। उहाँले तपाईँलाई पापको रोगबाट उद्धार गर्न सक्नुहुन्छ। वचनको दोस्रो बुदा, वचनकारको इमान्दारिता, पद 26 हेर्नुहोस्। मैले आफ्नो आचरण तपाईँलाई खुलस्त गरिदिएँ र तपाईँले जवाफ दिनुभयो, मलाई तपाईँका विधिहरू सिकाउनुहोस्। वचनकार परमेश्वरको सामु आफ्नो पापहरूलाई लिएर इमान्दार छन्। उनले लाज नमानिकन खुलस्त रूपमा आफ्नो पाप स्वीकार गर्छ। भजनकार आफ्नो पाप लुकाउने प्रयास गरिरहेको छैन। यहाँनिर उनी भजनकारले पापलाई यत्तिकै रहन दिँदैन, त्यसलाई पाप आफ्नो पापलाई उसले सम्बोधन गर्छ। भजनकारले आफ्नो पापलाई परमेश्वरको सामु खुलस्त गरिदिएको छ। तर परमेश्वरलाई हाम्रो पाप थाहा गर्नको लागि कि हामीले हाम्रो पाप उहाँको सामु खुलस्त गरिराख्नुपर्छ र अवश्य पनि पर्दैन, किनकि परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, उहाँलाई सबै कुरा थाहा छ। तर जब हामी खुल्याम आफ्ना पापहरू स्वीकार्छौँ परमेश्वरको सामु, हाम्रो पापहरू स्वीकार गर्दै जब हामी आउँछौँ, हामी यो आफ्नै लागि गरिरहेका हुन्छौँ। यसले यही देखाउँदछ कि हामी साँचो हृदयले प्रस्ताव गरिरहेका छौँ। यसले यही देखाउँछ कि हामी साँच्चै सहायता खोजिरहेका छौँ। हामी परमेश्वरको सहायताको निम्ति, मद्दतको निम्ति वास्तवमै विन्ती गरिरहेका छौँ र पवित्रता र भक्तिको खोजीमा छौँ। जब हामी परमेश्वरको अगाडि इमान्दारीपूर्वक पाप स्वीकार गर्छौँ तब के हुन्छ? उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। पद 26 के भन्छ हेर्नुहोस् न, तपाईँले जवाफ दिनुभयो, मैले आफ्नो आचरण तपाईँलाई खुलस्त गरिदिएँ र तपाईँलाई जवाफ दिनुभयो। अर्थात् परमेश्वरले भजनकारको पाप स्वीकारलाई स्वीकार गर्नुभयो, ग्रहण गर्नुभयो र क्षमा दिनुभयो। परमेश्वरको सन्तानहरू उहाँसम्म आएर इमान्दारीपूर्वक आफ्नो पापहरू स्वीकार गर्नुभन्दा परमेश्वरलाई कुन कुराले बढी खुसी तुल्याउँछ? बुबाको हैसियतमा मलाई थाहा छ कि मेरा छोराहरू आफ्नो गल्तीहरू महसुस गरी माफी माग्न जब म कहाँ आउँछन् म अति नै खुसी हुन्छु। यसले मलाई क्रोधित तुल्याउँदैन, मेरो छोराहरूले आफ्नो गल्तीहरू स्वीकार गर्दै मेरो सामु आउँदा म रिसाउँदिनँ, म उनीहरूलाई पनिसमेन्ट पनि दिन खोज्दिनँ, सजाय पनि दिन खोज्दिनँ, बरु म उनीहरूलाई प्रेम गर्छु, दयालु र एकदमै कृपाले मेरो दया र कृपाले मेरो हृदय भरिन्छ। उप्रियहरू जब हामी परमेश्वरको सामु हाम्रो पापहरू लिएर हामी खुलस्त हुन्छौँ, हाम्रो पापहरू उहाँको सामु खुलस्त गर्छौँ, हामी हाम्रो पापहरू जब परमेश्वरको सामु हाम्रो पापहरू स्वीकार गर्छौँ, उहाँले हामीलाई स्वीकार गर्नुहुन्छ, उहाँले हामीलाई क्षमा गर्नुहुन्छ। त्यसैले प्रियहरू परमेश्वरको सामु आफ्नो पापहरूलाई लिएर इमान्दार हुनुहोस्, इमान्दारीपूर्वक आफ्नो पाप स्वीकार गर्नुहोस्, किन लुकाउने प्रयास नगर्नुहोस्, मास्क नलगाउनुहोस्, मुखौटा नलगाउनुहोस्। आफ्नो इमान्दारीता देखाउने एउटा तरिका भनेको तपाईँले व्यक्तिगत प्रार्थनामा परमेश्वरको सामु आफ्नो पापहरू स्वीकार गर्नुहोस्, साथै तपाईँले अरूहरूसँग सम्बन्धमा पनि आफ्नो पाप स्वीकार गर्नुहोस्। प्रार्थनामा परमेश्वरको सामु जानुहोस्, तर त्यतिमै नरोकिनुहोस्। त्यसपछि तपाईँ मानिसहरूको सामु नै पनि जानुहोस्, चाहे त्यो तपाईँको साथी होस्, तपाईँको मालिक होस्, शिक्षक होस्, आमा बुबा, पति वा पत्नी, अरू कोही होस्, तिनीहरू कहाँ जानुहोस् र आफ्नो पाप स्वीकार गर्नुहोस् सहायताको निम्ति, आफ्नो स्ट्रगल सङ्घर्षको बारेमा बाँड्नुहोस्, बताउनुहोस्, लाजको बारेमा चिन्ता नगर्नुहोस्। यदि तपाईँले लाजले गर्दा आफ्नो पाप लुकाउनु भयो भने तपाईँले यो पापको बोझ सधैँ बोकेर हिँड्नुपर्ने हुन्छ। तर तपाईँले इमान्दारीपूर्वक आफ्नो पापलाई स्वीकार्नु भयो भने क्षणभरको लागि लाज महसुस हुनसक्छ, तर यसपछिको स्वतन्त्रता जीवनभरि रहनेछ। फेरि जब तपाईँ बिरामी हुनुहुन्छ, तपाईँ आफ्ना डाक्टर कहाँ इमान्दार हुन चाहनुहुन्छ, तपाईँ डाक्टर कहाँ गएर आफ्नो रोग लुकाउन चाहनुहुन्न, आफूलाई के भइरहेछ, कहाँ दुखिरहेछ, कहाँ पुरिरहेछ, कहाँ पीडा भइरहेछ, तपाईँलाई त्यो डाक्टरलाई तपाईँ इमान्दारी साथ बताउनुहुन्छ। तपाईँ क्यान्सर जस्तो गम्भीर रोग लुकाउन चाहनुहुन्न, तपाईँ लुकाउनु भयो भने डाक्टरले तपाईँलाई सहयोग गर्न सक्दैन। तर तपाईँले आफ्नो लक्षणहरू, पीडा, सबै कुरा इमान्दारीपूर्वक बताउनु भयो भने डाक्टरले तपाईँलाई सही उपचार दिन सक्छ। त्यसै गरी प्रियहरू, परमेश्वरको सामु पाप लुकाउनु भनेको मूर्खता हो, यसको परिणाम भयानक हुनेछ। उहाँ मात्र हुनुहुन्छ जसले तपाईँलाई क्षमा गर्न सक्नुहुन्छ, र उहाँबाट पाप लुकाउनु भनेको मूर्खता हो। सुप्रिय, तपाईँले मेरो लागि प्रश्न भने, के तपाईँ आफ्नो पापलाई लिएर इमान्दार हुनुहुन्छ? आर यु अनेस्ट अबाउट यु सिन्स? कति तपाईँले परमेश्वरको सामु आफ्नो पापहरू लुकाइरहनु भएको त छैन? फेरि याद रहोस्, यदि तपाईँले क्यान्सर लुकाउनु भयो भने यसले तपाईँलाई अन्तत मार्नेछ, र फेरि यदि तपाईँले पाप लुकाउनु भयो भने यसले पनि तपाईँलाई मार्नेछ। That's why kill it before it kills you. पापले तपाईँलाई मार्नुभन्दा पहिले पापलाई मार्नुहोस्। यो तपाईँ आफै मार्न सक्नुहुन्न, तपाईँले आफ्नो पापलाई लिएर ख्रिस्ट कहाँ जानुपर्छ। केवल ख्रिस्टले मात्र तपाईँको पाप मार्न सक्नुहुन्छ। क्यान्सर र पाप दुवै प्राणघातक रोग हो। सो भजनकार आफ्नो पापहरूलाई लिएर इमान्दार छन्, तर उनी त्यहीँ रोकिँदैन। पद 26 अन्तिम खण्ड हेर्नुहोस् न, भजनकार भन्छन्, मलाई तपाईँका विधिहरू सिकाउनुहोस्। भजनकार फेरि पनि परमेश्वरको अपमान गर्न चाहँदैन, फेरि पनि परमेश्वरको विरुद्धम पाप गर्न चाहँदैन, त्यसकारण तिनी परमेश्वरका विधिहरू सिक्न चाहन्छ, परमेश्वरको जनको रूपमा कसरी चल्ने ऊ जान्न चाहन्छ। त्यो केटाकेटीहरूले कहिलेकाहीँ होइन आफ्नो गल्तीहरू गरिसकेपछि उनीहरूले बारम्बार आएर सरी भन्छ, कान समातिहाल्छ, तर त्यो गल्तीहरू नदोहोऱ्याउने उनीहरूले कुनै पनि चेष्टा गर्दैन, कुनै चासो देखाउँदैन। बच्चाहरूलाई केटाकेटीलाई के थाहा हुन्छ, गल्ती गर्दाखेरि सरी भन्ने हो, कान समात्ने हो। भजनकार फरक छन्, उनी केवल स्वीकारोक्तिमा मात्र सन्तुष्ट छैनन्, उनी परमेश्वरको निर्देशन र विधिहरू सम्बन्धी त्यो ज्ञान प्राप्त गर्न चाहन्छ, ऊ सिक्न चाहन्छ। यसको अर्थ भजनकारको चाहना केवल पापको क्षमा मात्र होइन, तर पवित्रता पनि हो, पवित्रता पनि हो। भजनकार परमेश्वरबाट सिक्न र आज्ञा पालनमा वृद्धि हुन चाहन्छन्, ताकि त्यही पापले परमेश्वरको अपमान नहोस्। त्यसै प्रिय प्रियहरू, के परमेश्वरको क्षमा दिने त्यो अनुग्रहले, त्यो फरगिभिङ ग्रेस, क्षमा दिने अनुग्रहले तपाईँलाई उहाँको वचनअनुसार पवित्रतामा वृद्धि हुन मद्दत गरिरहेको छ, प्रेरित गरिरहेको छ। प्रियहरू, परमेश्वरको क्षमा दिने अनुग्रहले, क्षमादानले हामीलाई अझ धेरै पाप गर्न उत्प्रेरित गर्दैन। बरेसले पापप्रति गहिरो घृणा र परमेश्वरप्रति गहिरो प्रेमलाई उत्प्रेरित गर्दछ। परमेश्वरको क्षमा गर्ने अनुग्रहले हामीलाई पवित्र जीवन जिउन प्रेरित गर्दछ। यदि तपाईँले परमेश्वरको क्षमालाई हल्का रूपमा लिनुहुन्छ र उहाँको अनुग्रहलाई पाप गर्ने इजाजतको रूपमा लिनुहुन्छ भने यसले देखाउँछ, यही देखाउँछ कि तपाईँले परमेश्वरको त्यो बचाउने अनुग्रह कहिले अनुभव गर्नुभएको छैन। तपाईँ परमेश्वरले क्षमा गरिहाल्नुहुन्छ नि, परमेश्वर काम भनेकै क्षमा गर्ने हो भनेर तपाईँ पापतर्फ लम्किनुहुन्छ भने यसले यही देखाउँछ कि तपाईँको जीवनमा परमेश्वरको त्यो बचाउने अनुग्रह लागु नै भएको छैन। किनकि यदि तपाईँको जीवनमा परमेश्वरको त्यो बचाउने अनुग्रह थियो भने, त्यो सेभिङ ग्रेस बचाउने अनुग्रह थियो भने, तपाईँसँग उहाँको त्यो पवित्र पार्ने अनुग्रह पनि हुनेछ, सेङ्क्टिफाइङ ग्रेस पनि हुनेछ। अनि त्यो अनुग्रहद्वारा तपाईँ परमेश्वरको वचन सिक्न र वचनअनुसार जिउन कोसिस गर्नुहुनेछ, ताकि तपाईँ अज्ञानताको कारण परमेश्वरको विरुद्धमा पाप गर्नदेखि जोगिन सक्नुभएको होस्। त्यसैले वचनकार सिक्न चाहन्छन्, तर तिनी परमेश्वरको वचन केवल सिक्न मात्र चाहँदैनन्, उसले सिकेको कुरा साँच्चै बुझ्न चाहन्छ। वचनको तेस्रो बुदा वचनकारको इच्छा 27 पदमा हेर्नुहोस् न, तपाईँका आदेशहरूका शिक्षा म बुझ्न सकूँ, तब तपाईँका उदेका कामहरूमाथि म मनन गर्नेछु। सो भजन 119:26 पदमा भजनकारले मलाई तपाईँको विधिहरू सिकाउनुहोस् भन्ने प्रार्थना गर्छन्, र 27 पदमा तपाईँका आदेशहरूका शिक्षा म बुझ्न सकूँ, अर्थात् मलाई तपाईँका आदेशहरू बुझाउनुहोस् भनी प्रार्थना गर्छ। यसको मतलब भजनकारलाई थाहा छ कि वचन बुझ्न अथवा वचन बुझाइ सिकाइबाट आउँछ। इफ यु डोन्ट लर्न यु डोन्ट अन्डरस्ट्यान्ड, यदि तपाईँले सिक्नु भएन भने तपाईँ बुझ्नुहुन्न। वचनकारको उद्देश्य परमेश्वरको वचनको केवल सैद्धान्तिक ज्ञान हासिल गर्नु मात्र होइन, बरु जीवनमा यसको व्यवहारिक प्रयोग गर्नु पनि हो। उनी वचन परमेश्वरको वचन जान्न र बुझ्न चाहन्छ, ताकि उनले त्यस अनुसार जीवन जिउन सकुन्। धेरै मानिसहरू सिर्फ एक बुद्धिमान ईश्वरशास्त्री बन्न वा सिद्धान्तमा बलियो पकड राख्न मात्र परमेश्वरको वचन सिक्न चाहन्छन्, तर परमेश्वरको वचनद्वारा साँच्चीको रूपान्तरित जिउने कुराको त्यहाँ कमी हुन्छ। तर भजनकार परमेश्वरको उद्वेगका कार्यहरू हेर्न आतुर छन्। सृष्टिकर्ता र मुक्तिदाता दुवै कृपा परमेश्वर जो हुनुहुन्छ र उहाँ जे गरिराख्नु भएको छ त्यो बुझ्न चाहन्छ। परमेश्वरको कार्यहरूमा मनन गर्ने तिनमा गहिरेर सोच्ने र परमेश्वरको र ती वचनको प्रकाशमा जिउने भजनकारको उत्कट इच्छा छ। उनी परमेश्वरको वचनमा आफैलाई पूर्ण रूपमा डुबाउन चाहन्छन्, ताकि त्यसले उनको जीवनलाई परिभाषित र मार्गदर्शन गरिरहोस्। यी दिनहरूमा मेरो एउटा घरायसी जिम्मेवारी भनेको फुलहरूमा पानी हाल्नु हो। बेलुका बेलुका फुलहरूमा पानी हाल्ने मैले ड्युटी पाएको छु। यो काम नियमित रूपमा गर्ने कोसिस गरिरहेको छु। गाह्रो हुन्छ, सुरु सुरुमा अल्छी लाग्थ्यो, तर अहिले अलिक बानी परेको छ। कहिलेकाहीँ केवल एक बाल्टी पानी लिएर म हरेक गमलामा त्यो बाल्टीको पानीले पुर्याउने कोसिस गर्छु। फेरि गएर पानी फेरि भरेर फेरि ल्याइराख्न चाहदिनँ। एक बाल्टीले सकेसम्म सबै गमलामा पुर्याउने कोसिस गर्छु, तर यसो गर्दा केही गमलाहरूको माटो पनि भिज्दैन, माटो अलिकति भिज्दैन। जरासम्म पानी पुग्ने त पर कुरा हो, पानी पुग्दैन। कुनै पनि गमलाको फुललाई पानी नै पुग्दैन। हामी कहिलेकाहीँ परमेश्वरको वचनलाई यसरी नै पढ्छौँ। हामी छिटो छिटो गरेर वचन पढ्छौँ, केवल वचनको त्यो सतहीलाई मात्र हामी हेर्छौँ, त्यसको सतहलाई मात्र हामी छुन्छौँ, तर भित्रसम्म हामी पुग्दैनौँ। हाम्रो जीवन आत्मिक रूपमा सुक्खा हुन्छ, किनकि वचन हाम्रो हृदयको गहिराईसम्म प्रवेश गर्दैन। हाम्रो वचन अध्ययनमा सीमित हुन्छ, सिकाइमा सीमित हुन्छ, त्यो बुझ्ने कोसिस गर्दैनौँ हामी, त्यसमाथि मनन गर्ने हामी कोसिस गर्दैनौँ। वचनकारले के भन्छ 27 पद, तपाईँका आदेशहरूका शिक्षा म बुझ्न सकूँ, माथि सिकाइ माग्दैछ, मलाई सिकाउनुहोस् भन्दैछ। 27 पदमा म बुझ्न सकूँ, सो उद्देश्य के हो, तब नेक्स्ट के छ, तपाईँका उदेकका कामहरूमाथि म मनन गर्नेछु। भजनकार वचन पढेर मात्र सन्तुष्ट हुन चाहँदैन, तिनी परमेश्वरको वचन बुझ्न चाहन्छन् र त्यसमा भएका उद्वेगका कुराहरूमा मनन गर्न चाहन्छ। जब हामी परमेश्वरको वचनमा कम मनन गर्छौँ र परमेश्वरको वचनको कममा हामी आनन्द उठाउँछौँ, तब परमेश्वरको विरुद्धमा पाप गर्न सजिलो हुन्छ, सजिलो हुन्छ। भजनकारले कुरा बुझेका छन्, त्यसैले उनी परमेश्वरको वचनको खोजी गर्दै भक्तिपूर्ण जीवन बिताउन चाहन्छ। यो भजनकारको उत्कट इच्छा हो कि हाम्रो पनि इच्छा यस्तै छ कि हामी पनि परमेश्वरको वचन बुझ्न चाहन्छौँ र कि हामी पनि परमेश्वरको वचन नभएको उदय कुराहरू देख्न चाहन्छौँ। तपाईँको हृदयको उत्कट इच्छा के हो? चौथो, भजनकारको शोक। 28 पदलाई हेर्नुहोस् न, शोकले गर्दा मेरो प्राण पग्लन्छ, तपाईँको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस्। भजनकारले आफ्नो जीवनलाई पग्लँदै गरेको त्यो मैनबत्तीसित तुलना गर्छ यहाँ। जसरी मैनबत्ती तातोमा पग्लिन्छ, त्यसै गरी भजनकारको प्राण पनि शोकले गर्दा पग्लिरहेको छ। तर भजनकारले के को लागि शोक गरिरहेको छ यहाँ? किन उसले यति गहिरो शोक व्यक्त गरिरहेको छ? कारण उनको आफ्नै पाप हो। याकुबले यसरी भनेका छन् नयाँ करारमा कि पापी हो, दुखी हो, शोक गर र रो, तिमीहरूको हाँसो शोकमा र तिमीहरूको आनन्द खिन्नतामा परिणत होस्। भजनकारले यहाँ याकुबले भने चाहिँ आफ्नो पापलाई लिएर शोक गरिरहेको छ। मैले स्तुति प्रशासको समयमा धेरै मानिसहरूलाई रोएको देखेको छु र यी 15 मिनटको समयमा धेरै मानिसहरू भावुक हुन्छन्, रुन्छन्, रोइरहन्छन्। कोही भित्तातिर फर्केर, कोही मासतिर फर्केर, कोही गुडा टेकेर रुइरहेको हुन्छन्। तर अक्सर मानिसहरू आफ्नो पापको लागि भन्दा पनि अरू नै कारणले गर्दा रुने गर्छन्। म पनि एक समय स्थिति भन्सामा रुवाउने मान्छे थिएँ, रुने मान्छे थिएँ। तर मलाई याद छैन म कहिले कुनै कुन एकपल्ट पनि म पापको कारण रुको मलाई याद छैन। कति मानिसहरू यसुलाई बिचारा भन्दै रुन्छन्, बिचारा यसुलाई क्रुसमा झुन्डाइयो, लुगा पनि थिएन, काँटीले कति दुखी होला उहाँलाई, काँडाले कति घोच्यो होला उहाँलाई, कोखामा भाला आन्दा कति गाह्रो भयो होला उहाँलाई। यसुलाई हामी बिचारा भन्दै रुन्छौँ। स्थितिपूर्ण समयमा हामी अरू अरू कष्टहरू सम्झिँदै रुन्छौँ, सम्बन्धहरूलाई सम्झेर सायद हामी रुन्छौँ होला, जाग्नुभएको कठिनाइहरूलाई लिएर हामी रुन्छौँ होला। तर कमै मात्रामा हामी हाम्रो पापलाई लिएर रुन्छौँ, शोक गर्छौँ। तपाईँलाई थाहा छ, क्रुसतिर जाँदै गर्दा यसुले रुँदै आफ्नो पछि लागिरहेका स्त्रीहरूतर्फ फर्केर यसो भन्नुभएको छ, मेरो लागि नरो, मलाई बिचारा नभन, तिमीहरू आफ्नो लागि रो, अर्थात् तिमीहरूले आफ्नो पापको लागि शोक गर, आफ्नो पापको लागि शोक गर, तिमीहरूले पश्चाताप गर, तिमीले पश्चाताप गर्नुपर्छ। सो यहाँ भजनकारले त्यसै गर्दैछन्। भजनकार आफ्नो पापको लागि शोक गर्दैछ, आफ्नो प्राणले आफ्नो सृष्टिकर्ताको विरुद्धमा पाप गरेको कुराले जस्तो अरू कुनै पनि कुराले भजनकारलाई पीडा दिँदैन। भजनकारलाई अरू कुनै पनि कुराले पीडा दिँदैन। मेरो प्राणले मेरो सृष्टिकर्ताको विरुद्धमा पाप गरिरहेको छ भन्ने कुरा ज्ञानले जस्तो अरू कुनै पनि कुराले उसलाई पिरोल्दैन। हामी छटपटाउँछौँ धेरै, हामीलाई धेरै पिर हुन्छ, हामी बेचिन हुन्छौँ, हामी धेरै कुराले हामीलाई पिरोल्छ। तर अक्सर हामीले परमेश्वरको विरुद्धमा गरेको पापले हामीलाई पिरोलिरहेको हुँदैन। दायाँ बायाँ हाम्रो सम्बन्ध बिग्रिँदाखेरि धेरै हामीलाई गाह्रो हुन्छ, तर परमेश्वरसँग सम्बन्ध बिग्रिरहँदाखेरि हामीलाई खासै असर गर्दैन। भजनकार आफ्नो पापको कारण यहाँ शोकमा डुबेका छन् र तिनको हृदय मैनबत्ती झैँ कोमल छ, पग्लिरहेको छ। तपाईँलाई थाहा छ, ढुङ्गाको हृदय यसरी पश्चातापमा कहिले पनि पग्लन सक्दैन। केवल नरम हृदय मात्र पापप्रति संवेदनशील हुन्छ, पापलाई लिएर गहिरो शोक गर्छ र पश्चातापमा त्यो हृदय पग्लन्छ। यदि तपाईँले पापलाई लिएर शोक गर्नुहुन्न भने, पापलाई लिएर तपाईँ रुनुहुन्न भने, तपाईँ विलाप गर्नुहुन्न भने, तपाईँको हृदय ढुङ्गाको हृदय हो। ढुङ्गाको हृदय रुँदैन, हामी भन्छौँ नि कस्तो ढुङ्गाको हृदय रहेछ मान्छेलाई यदि रुएन निर्दयी भयो भने हो ठिकै, तपाईँ यदि परमेश्वरको अनुग्रहद्वारा बचाइएको मानिस हुनुहुन्छ भने, तपाईँ नयाँ गरी जन्मिनु भएको छ, तपाईँ र मेरो हृदय परिवर्तन भएको छ, त्यो ढुङ्गाको हृदय निकालेर मासुको हृदय यहाँ प्रतिस्थापित भएको छ भने यो हृदयले पापलाई महसुस गर्छ र अब यो हृदयले परमेश्वरको विरुद्धमा जसले हामीलाई अनुग्रहमा आफ्नो अनुग्रहमा बचाउनु भयो उहाँको विरुद्धमा पाप गर्न चाहँदैन। परमेश्वरको जनहरूले आफ्नो पापलाई लिएर शोक गर्छ। प्रभुको जन चार्ल्स स्पर्जन यसरी भनेका छन्, पवित्र पुरुष र स्त्रीहरूले अर्थात् क्रिस्चियनहरूले आँसु नबगाई शोक नगरी आफ्नो पापहरू कहिले पनि हेर्दैनन्। यता आफ्नो पापलाई हेर्नुहुन्छ छैन को पर्फेक्ट छ र भन्नुहुन्छ, त्यसलाई त्यति डिसमिस गर्नुहुन्छ भने समथिङ इज रङ, केही गडबडी छ। जब तपाईँ आफ्नो पापलाई हेर्नुहुन्छ तपाईँ शोक गर्नु पनि हुन्छ। र भजनकारले अर्को गर्ने काम भनेको परमेश्वरको त्यो बल दिने अथवा सशक्तिकरण गर्ने अनुग्रहतर्फ फर्किनु हो। भजनकार भन्छन् यही पदमा, तपाईँको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस्। शोकले गर्दा मेरो हृदय पग्लन्छ, तपाईँको वचनअनुसार मलाई बलियो तुल्याउनुहोस्। भजनकार आफ्नो पापमा शोकित भए तापनि उनी आशाविहीन भने छैन, उनको शोक निराशामा परिणत हुँदैन। आफ्नो पापको बोझ महसुस गर्दा पनि भजनकारलाई थाहा छ कि उनी परमेश्वरद्वारा प्रेम गरिएका, उद्धार गरिएका र क्षमा गरिएका छन्। त्यसैले भजनकार आफ्नो शोकमा परमेश्वरतर्फ फर्कन्छन् र परमेश्वरको सशक्तिकरण गर्ने, शक्ति दिने त्यो अनुग्रह द्वारा नयाँ शक्ति प्राप्त गर्न चाहन्छन्। र परमेश्वरको यो सशक्तिकरण गर्ने स्ट्रेन्थनिङ ग्रेस, यो एम्पावरिङ ग्रेस, परमेश्वरको यो बलियो बनाउने अनुग्रह उहाँको वचनबाट उहाँका मानिसहरूमा प्रभावित हुनेछन्। अर्थात् यीशु ख्रीष्टको सुसमाचारमा भजनकारले आफूलाई परमेश्वरले प्रेम गर्नुहुन्छ भन्ने कुराको निश्चयता पाउँछन् यहाँ। सुप्रियहरू, के तपाईँले कहिले आफ्नो पापलाई लिएर शोक गर्नुभएको छ? वा अहिले के तपाईँ आफ्नो पापलाई लिएर शोकित हुनुहुन्छ? स्थिति प्रसङ्गमा रुनु पर्याप्त छैन, काफी छैन, भावनामा बग्नु इनफ छैन। यहाँनिर सारङ्गी हेरेर धेरै मान्छेहरू रुएर आँसु आँखा ठुलो ठुलो बनाएको छन्। हामीलाई मुभीले पनि रुवाउँछ, हामीलाई त सङ्गीतले पनि रुवाउँछ। इट्स नट इनफ, भावनामा बग्नु पर्याप्त छैन। तर के तपाईँ आफ्नो पापलाई लिएर रुनु भएको छ, शोक गर्नु भएको छ? कहिले होला तपाईँ आफ्नो कोठामा, बन्द कोठामा परमेश्वरको सामु घुँडा टेकेर परमेश्वरसँग तपाईँ संवाद गर्नुभयो, हे प्रभु, हे प्रभु, मैले तपाईँको विरुद्धमा, केवल तपाईँको विरुद्धमा पाप गरेको छु, तपाईँलाई थाहा छ मेरो कमी कमजोरी, तपाईँलाई थाहा छ मेरो हृदय, तपाईँलाई थाहा छ मेरो जीवन, तपाईँको सामु खुलस्त छ, मेरो छली जिब्रो, मेरो कठोर हृदय, तपाईँलाई थाहा छ, तपाईँलाई थाहा छ म फलानासँग कसरी बोलिरहेको छु, तपाईँलाई थाहा छ मैले कसरी मेरो श्रीमतीलाई जवाफ दिएँ, मेरो आचरण तपाईँलाई थाहा छ, तपाईँलाई थाहा छ म के हेर्छु, तपाईँलाई थाहा छ म के कुरामा आनन्द बढी मनाउँछु। कुनै त्यो मोमेन्ट थियो, क्षण थियो तपाईँले आफ्नो पाप लिएर शोक गर्नुभएको? शोक गर्नुहोस् तर त्यहीँ नरोकिनुहोस्, प्रिय परमेश्वरको वचनतर्फ फर्किनुहोस्, सुसमाचारतिर फर्किनुहोस् र आफ्नो शोकित प्राणको लागि सान्त्वना पाउनुहोस्। र तपाईँहरू जो आफ्नो पापलाई लिएर कुनै शोकै गर्नुहुन्न, म तपाईँलाई पुनः सुसमाचारमा फर्किनलाई आग्रह गर्दछु। रिभिजिट द गस्पल, पुनः सुसमाचारमा फर्किनुहोस्। यदि तपाईँको हृदय पश्चातापमा पग्लदैन भने यसले तपाईँको हृदय अझै पत्थर झै ढुङ्गा झै छ भनेर सङ्केत गर्न सक्छ। साँचो क्रिस्चियन उसले गर्ने उसको पापको शोकद्वारा चिनिन्छ साँचो क्रिस्चियन। आराधनामा उसले देखाउने जोसद्वारा होइन, उसको दशमसा भेटीहरूद्वारा होइन, उसले बोल्ने क्रिस्चियन भाषाद्वारा होइन, तर उसले गर्ने पापको लागि गर्ने शोकद्वारा साँचो क्रिस्चियन चिनिन्छ। पापमा मरेको मानिसले पापलाई लिएर कहिले पनि शोक गर्दैन, आफ्नो पाप र अपराधमा मरेको मानिसले कहिले पनि आफ्नो प्राण धुलोमा मिलेको महसुस गर्दैन। त्यो महसुस गर्नलाई तपाईँहरूमा पुनर्जीवित हुन आवश्यक छ। के तपाईँ पुनर्जीवित हुनुहुन्छ? के तपाईँ साँच्चै नयाँ गरी जन्मिनु भएको छ? वचनकारको अनुरोध पद 29 हेर्नुहोस् न, छलपूर्ण मार्गबाट मलाई अलग राखिदिनुहोस्, तपाईँको व्यवस्थाद्वारा ममाथि अनुग्रही हुनुहोस्। क्रिस्चियन जीवन एक तीर्थयात्रीको जीवन हो, हामीलाई थाहा छ। द पिलग्रिम्स प्रोग्रेस अथवा नेपालीमा अनुवादित शीर्षक गन्तव्यमा जस्तै हामी स्वर्गतर्फ आफ्नो बाटो तय गर्ने यात्रीहरू हौँ। हामी हाम्रो डेस्टिनेसन, हाम्रो गन्तव्य स्वर्ग हो, जहाँ परमेश्वर बास गर्नुहुन्छ। हामी त्यतातिर गइरहेको छौँ, हामी यात्रामा छौँ, तर कहिलेकाहीँ हामी बाटोमा यात्री चाहिँ विचलित हुनसक्छौँ, हामी डिस्ट्र्याक्टेड हुनसक्छौँ, हामी पुराना पापहरूको त्यो साङ्लामा फेरि फस्न सक्छौँ, पापमा हामी फेरि लिप्त हुन सक्छौँ, सो धार्मिकतामा हामी हराउन सक्छौँ, वा संसार अनुरूप हामी चल्न सक्छौँ। हामी आफ्नो दैनिक क्रुसलाई लिएर दैनिक रूपमा क्रुसलाई पछ्याउन हामी अनिच्छुक हुन सक्छौँ। यी क्षणहरूमा हामीलाई छलपूर्ण मार्गबाट त्यो हामी जुन मार्गमा हिँड्नु पर्ने हो, जुन मार्गमा हामी हिँडिरहेको छौँ, त्यो मार्गबाट हामीलाई दायाँ बायाँ लाने अरू छलपूर्ण मार्गहरूबाट जोगिनको निम्ति परमेश्वरको सुरक्षा हामीलाई चाहिन्छ। तपाईँलाई थाहा छ, छल झुट परीक्षाको पहिलो औजार थियो, पहिलो परीक्षाको पहिलो औजार। जसरी आदम र हव्वालाई गलत मार्गतर्फ, झुटो छलपूर्ण मार्गतर्फ मोड्न शैतानले झुटको छलको प्रयोग गरेको थियो, भजनकार त्यो छलपूर्ण मार्गबाट अलग राखिन चाहन्छन्। त्यसकारण उनी परमेश्वरसँग अनुरोध गर्छन् र परमेश्वरले हामीलाई भजनकारलाई छलपूर्ण मार्गबाट कसरी अलग राख्नुहुन्छ? पद 29 हामी पाउँछौँ, उहाँले यो आफ्नो वचनद्वारा गर्नुहुन्छ, तपाईँको व्यवस्थाद्वारा ममाथि अनुग्रही हुनुहोस्। सो छलपूर्ण मार्गबाट सुरक्षित हुने एकमात्र तरिका भनेको परमेश्वरको वचनद्वारा चल्नु हो। जसरी नक्सा बोकेको यात्री हत्तपत्त हराउँदैन, त्यसरी नै परमेश्वरको वचन बोकिने, परमेश्वरको वचनको म्याप लिएर हिँड्ने मानिस छलपूर्ण मार्गबाट सुरक्षित हुनेछ। परमेश्वरको वचनले तपाईँको आँखा, तपाईँको खुट्टा, तपाईँको जिब्रो, तपाईँको हृदयको रक्षा गर्नेछ। परमेश्वरको व्यवस्था र पवित्र आत्माको अगुवाईले गर्दा तपाईँ सही मार्गमा रहिरहनुहुनेछ। र वचनकारले परमेश्वरमा यही अनुरोध गर्दछन्, छलपूर्ण मार्गबाट मलाई अलग राखिदिनुहोस् र यो काम आफ्नो व्यवस्थाद्वारा म प्रति अनुग्रही भई गर्नुहोस्। फेरि के तपाईँको अनुरोध हो कि तपाईँ पापसँगको सङ्घर्षमा यो तीर्थयात्री जीवनमा यसरी परमेश्वरसँग अनुरोध गर्नुहुन्छ? वचनको छैटौँ बुदा, वचनकारको छनौट पद 30 हेर्नुहोस् न, मैले त सत्यताको मार्ग छानेको छु, तपाईँको नियमहरू मैले मेरो सामुन्ने राखेको छु। छनौटको मामिलामा कोही पनि तटस्थ रहन सक्दैन, प्रत्येक व्यक्तिले एउटा मार्ग छनौट गर्नैपर्छ, प्रत्येक व्यक्तिले एउटा मार्ग छनौट गर्नैपर्छ, कि त सत्यताको मार्ग, कि त छलपूर्ण मार्ग, असत्यताको मार्ग, झुटको मार्ग। भजनकारले भने यहाँनिर सत्यताको मार्ग छनौट गरेका छन्। प्रिय देख्नु हुँदैछ कि सत्यताको मार्ग छनौट गर्ने यो जिम्मेवारी तपाईँको, यो स्वतः हुँदैन। मानिसहरू संयोगवश सत्यताको मार्गमा उनीहरू पुग्दैन, साँगुरो र फराकिलो ढोका बाटोको बारेमा हामी सबैलाई थाहा छ। मानिस स्वेच्छाले आफआफ्नो मार्गहरू उनीहरूले रोज्छ, छनौट गर्छ। तपाईँले सत्यताको मार्ग छनौट गर्नुभएको छ भने सत्यताको मार्गमा तपाईँ निरन्तर रहिरहनुपर्छ, अन्यथा हामी चाँडै फेरि त्यसबाट विचलित हुनेछौँ। र यदि तपाईँ परमेश्वरद्वारा चुनिनु भएको छ भने, यदि तपाईँ नयाँ गरी जन्मिनु भएको क्रिस्चियन हो भने, तपाईँ साँचो क्रिस्चियन हो भने, तपाईँ सधैँ परमेश्वरको मार्ग, तपाईँले सधैँ परमेश्वरको मार्ग रोज्नुहुनेछ, चाहे जस्तो सुकै मूल्य चुकाउनु पऱ्यो तापनि। तपाईँ सधैँ परमेश्वरको मार्गमा तपाईँ हिँडिरहनुहुनेछ। तपाईँको साथीहरू, सहपाठीहरू, सहकर्मीहरूले छलपट मार्ग रोज्लान्, झुटको मार्ग रोज्न सक्छन्, तर तपाईँ भने सत्यताको मार्गमा लागिरहनुहुन्छ। किनकि प्रियहरू, सत्यताको मार्ग पवित्रताको मार्ग, पवित्रताको मार्ग। त्यसरी प्रार्थना गर्नुहोस्, परमेश्वर तपाईँको अनुग्रहद्वारा मलाई तपाईँको मार्ग रोज्न मद्दत गर्नुहोस् भने प्रार्थना गर्नुहोस्। प्रभु, म तपाईँलाई खुसी पार्ने त्यो मार्ग रोज्न मलाई मद्दत गर्नुहोस्। मलाई सधैँ तपाईँको पक्षमा उभिन र तपाईँले चाहनुभएको त्यो निर्णयहरू गर्न सहायता गर्नुहोस् भनी प्रार्थना गर्नुहोस्। मलाई गलत नबुझ्नु होला, भजनकारले मैले सत्यताको मार्ग छानेको छु भनिरहँदा उनले जीवनमा एकपटक गरिने त्यो निर्णयको बारेमा कुरा गरिरहेको छैन। उनले त्यो मार्गमा हिँड्ने र त्यसमा लागिरहने कुरा गरिरहेको छ। भजनकारको लागि तिनको छनौट तिनको जीवनमा स्पष्ट देखिएको छ। तिनले रोजेका कुराहरू तिनले आफ्नो मन र आँखाको अगाडि राखेका छन्। तपाईँले देख्नुहुँदैछ नि यहाँनिर, मैले त सत्यताको मार्ग छानेको छु। नेक्स्ट भजनकारले के भन्छ 35, तपाईँका नियमहरू मैले मेरो आँखाको सामुन्ने राखेको छु, मैले मेरो सामुन्ने राखेको छु। मैले सत्यताको मार्ग छानेको छु र यो मार्गमा चलिराख्नलाई मैले मेरो आँखाको सामु सधैँ तपाईँको वचन मैले राख्नुपर्छ। भजनकारले त्यही गरिरहेको छ। भजनकारले परमेश्वरका नियमहरूलाई, वचनहरूलाई त्यो ताक्नुपर्ने त्यो निशानीको रूपमा, पछ्याउनु पर्ने त्यो नक्साको रूपमा र हिँड्नुपर्ने बाटोको रूपमा हेरेका छन्। त्यो उसको यो एम हो। भजनकारले सधैँ परमेश्वरको नियमहरूलाई आफ्नो सामुन्ने राखेका छन्। प्रिय तपाईँ नि, अनि तपाईँ नि, कि तपाईँले झुटलाई छाडेर सत्यताको मार्गलाई रोज्नु भएको छ, कि तपाईँ गत हप्ता, यो गएको हप्तामा आफ्नो अध्ययनमा, आफ्नो काममा, आफ्नो सम्बन्धहरूमा सत्यतालाई रोज्नुभयो, कि तपाईँको सामुन्ने परमेश्वरको नियमहरू थियो, कि तपाईँले लगनशील भई परमेश्वरको वचन पालना गर्नुभयो, कि तपाईँले परमेश्वरको वचनलाई त्यो ताक्नुपर्ने, एम गर्नुपर्ने निशानाको रूपमा, पछ्याउनु पर्ने त्यो नक्साको रूपमा र हिँड्नुपर्ने बाटोको रूपमा तपाईँले लिनुभयो। यो कता हप्ता कसरी तपाईँले जीवन बिताउनु भयो? के तपाईँले सधैँ परमेश्वरको वचन आफ्नो सामुन्ने राख्नुभएको छ? तपाईँको सामुन्ने के छ? तपाईँको सामुन्ने जे छ तपाईँ त्यसलाई पछ्याउनुहुन्छ? यदि तपाईँको सामुन्ने संसारको धन दौलत, समृद्धि, स्वास्थ्य, सफलता छ भने तपाईँ त्यसकै पछि लाग्नुहुन्छ। तर यदि तपाईँको सामुन्ने परमेश्वरको वचन छ भने त्यो तपाईँको लिडर हो, त्यो तपाईँको लागि नमुना हो, त्यो तपाईँ पछ्याउन चाहनुहुन्छ। तपाईँको सामुन्ने के छ? तपाईँको अगाडि के छ? तपाईँ के को पछि लागिराख्नु भएको छ? त्यो तपाईँले के छनौट गर्नुभएको छ भन्ने कुरामा निर्भर रहन्छ। र सातौँ भजनकारको स्थिरता, पद 31, तपाईँका कानुनहरूमा म स्थिर रहन्छु, हे परमप्रभु मलाई शर्ममा पर्न नदिनुहोस्। भजनकार अहिले पनि परमेश्वरको वचनमा स्थिर छन्। आफू धुलोमा मिलेको र शोकमा पग्लेको महसुस गरे तापनि भजनकार परमेश्वरको कानुनहरूमा स्थिर छ। यो कुरा स्पष्ट छ। दुःख कष्टमा पर्दा तिनले पाउने एउटै मात्र सान्त्वना केवल परमेश्वरको वचनमा छ। र प्रियहरू, यो परमेश्वरको साँचो सन्तान अर्थात् विश्वासमा स्थिर रहने साँचो नयाँ गरी जन्मेको क्रिस्चियनको चिन्ह हो। पाप, दुःख कष्ट, शोक र बिरामीको बिचमा विश्वासमा अडिग रहेर, स्थिर रहेर आफूले विश्वास गरेको सुसमाचारलाई दृढतापूर्वक पक्री रहने व्यक्ति परमेश्वरको साँचो बालक हुन् भन्ने कुराको प्रमाण हो। धेरै जसो मानिसहरू असहजता दुःख कष्ट र रोगको समयमा विश्वासबाट पछि हट्छन्। तर वास्तवमा नयाँ गरी जन्मेको व्यक्ति परमेश्वरको चुनिएका जनहरू विश्वासमा स्थिर रहन्छन्। भजनकार पापसँगको लडाइँमा संसारको कष्टमा ऊ विश्वासमा स्थिर छ। र भजनकारलाई हामी एउटा बाढीको समयमा एउटा सानो रुखको डाली समाति रहेको मानिससँग तुलना गर्न सक्छौँ भजनकारलाई र साँचो प्रत्येक साँचो ख्रिस्टियनलाई। बाढीले अस्ति भर्खरै पनि धेरै घरहरू बगाएर लग्यो, तपाईँलाई थाहा छ, धेरै ठुलो डुबान भयो काठमाडौँमा पनि। सो बाढीले घर बगाएर लैजाँदा पनि यो मानिस रुखको हाँगालाई कसिलो गरी समाति राख्छ, पानीले उसलाई धकेल्छ, वर्षाले उसलाई पानीले माथिबाट पानी परेर उसलाई पिट्छ, बतास तीव्र गतिमा उसको विरुद्धमा चल्छ, उसको शरीर चिसो हुँदै जान्छ, पानीको सतह बढ्दै जान्छ, तैपनि उसको उद्धार नभइन्जेलसम्म ऊ स्थिर रहिरहन्छ। साँचो ख्रिस्टियन त्यस्तै हुन्छ, ऊ परमेश्वरको कानुनहरूमा टाँसिरहन्छ, परमेश्वरको वचनमा सुसमाचारमा ऊ स्थिर रहिरहन्छ, लागिरहन्छ। किनभने ऊ शर्ममा पर्न चाहँदैन। वचनकार भन्छन् यहाँनिर, हे परमप्रभु, मलाई शर्ममा पर्न नदिनुहोस्, म तपाईँका कानुनहरूमा स्थिर रहन्छु, मलाई शर्ममा पर्न नदिनुहोस्। सो भजनकारको चिन्ता भनेको केवल दुःखले भरिएको जीवनको बारेमा होइन, उसको गहिरो चिन्ता भनेको उनी परमेश्वरको सन्तानको रूपमा असफल हुन चाहँदैन। उसले हार मानेर वा विश्वासमा स्थिर रहन असफल भएर विश्वासबाट पछि हटेर शर्ममा पर्न चाहँदैन। ऊ परमेश्वरमाथि भरोसा गर्न नसक्दाको वा मूर्खताको परिणाम भोग्दाको त्यो शर्म महसुस गर्न चाहँदैन। त्यसैले भजनकारले झुटको मार्गलाई त्यागेर सत्यताको मार्ग अर्थात् विश्वासयोग्यताको मार्ग पछ्याउन चाहन्छ, ताकि ऊ शर्ममा नपरोस्। र शर्मले अन्तत अन्तिम न्यायलाई जनाउँछ, यदि तपाईँ अन्तिम न्यायमा पर्न चाहनुहुन्न भने तपाईँ विश्वासमा स्थिर रहनै पर्छ। र परमेश्वरका जनहरू जसलाई परमेश्वरले ख्रिस्टमा सुरक्षित राख्नुभएको छ, उनीहरू विश्वासमा स्थिर रहने नै छन्। सुप्रियहरू, विश्वासमा स्थिर रहनुहोस्। तपाईँले जीवनमा जुन सुकै परिस्थिति दुःख कष्ट भोगेर तपाईँ गइराख्नु भए तापनि तपाईँको जीवनमा जस्तो सुकै पीडा कष्ट तपाईँले भोग्नु परे तापनि विश्वासमा स्थिर रहनुहोस्। पापसँगको चुनौतीको बिचमा, रोगसँगको लडाइँको बिचमा पनि विश्वासमा स्थिर रहनुहोस्, वचनमा लागिरहनुहोस्। परमेश्वर तपाईँलाई संरक्षण गरिराख्नु भएको छ, तपाईँले यो एक्लै सामना गर्नुपर्ने छैन। जब मानिसहरूले तपाईँलाई बुझ्दैनन्, जब मानिसहरूले तपाईँलाई दुर्व्यवहार गर्छन्, जब मानिसहरूले तपाईँलाई प्रेम गर्दैन, तपाईँको आफ्नै पति वा पत्नीले तपाईँलाई प्रेम देखाउँदैन, जब तपाईँको मालिकले तपाईँमाथि अन्यायपूर्ण व्यवहार गर्छ, तपाईँलाई दोष दिन्छ, तपाईँको सहकर्मीहरूले तपाईँलाई खसालेर बोल्छ, प्रियहरू, ख्रिस्टलाई समाति राख्नुहोस्, उहाँको प्रतिज्ञाहरूलाई समाति राख्नुहोस्। परमेश्वरले तपाईँलाई असफल हुन दिनुहुने छैन। परमेश्वर आफ्नो वचनमा विश्वासयोग्य हुनुहुन्छ, तपाईँ शर्ममा पर्नुहुने छैन। र अन्तिम भजनकारको अठोट पद 32, म तपाईँका आज्ञाहरूको मार्गमा दौडन्छु किनकि तपाईँले मेरो हृदयलाई स्वतन्त्र पारिदिनु भएको छ। जब भजनकारले म तपाईँका आज्ञाहरूको मार्गमा दौडन्छु भनेर भन्छन्, उनले तुरुन्तै र हृदयदेखि नै त्यो काम गर्ने, वचनअनुसार जिउने त्यो प्रतिबद्धता, त्यो अठोट उसले व्यक्त गर्छ। भजनकार परमेश्वरको इच्छा पालन गर्ने शक्ति, जोस र तीव्रताका साथ ऊ कटिबद्ध छ। तर यो अठोट, यो दृढ सङ्कल्प, यो प्रतिबद्धता भजनकार आफैबाट आउँदैन, यो त भजनकारमा भएको परमेश्वरको कामको परिणाम हो। त्यसकारण भजनकार आफैले स्वीकार गर्छ, भजनकार आफैले, म तपाईँका आज्ञाहरूको मार्गमा दौडन्छु किनकि म बलियो छु, म पर्फेक्ट छु। होइन, भजनकारले के भन्छ, किनकि पद 32 अन्तिम खण्ड हेर्नुहोस् न, तपाईँले मेरो हृदयलाई स्वतन्त्र पारिदिनु भएको छ। सो स्वतन्त्र हृदय ले परमेश्वरको आज्ञाहरूको मार्गमा स्वतन्त्र भई स्वेच्छाले दौडने अभिप्रेरणा दिदछ। हृदय मानिसको मूल हो। जब हृदय स्वतन्त्र हुन्छ, जब हृदयले स्वतन्त्रता प्राप्त गर्छ हात र खुट्टाले पछ्याउँछ हृदयले हाम्रो शरीरको बाँकी सबै अङ्गहरूलाई हुकुम गर्छ र पापबाट स्वतन्त्र भएको हृदयले हाम्रो खुट्टाहरूलाई परमेश्वरको वचनमा हिँड्नलाई प्रेरणा दिन्छ हृदय नै जीवनको मुहान हो जब परमेश्वर भजनकारको हृदय खोल्नुहुन्छ यसले परमेश्वरको वचन पालन गर्ने उनको अठोट त प्रतिबद्धतातर्फ डोर्याउँछ यो परमेश्वरको अनुग्रहको शक्ति हो परमेश्वरको अनुग्रहले ऐच्छुकहरूलाई इच्छुक बनाउँछ यसले कमजोर र हिचकिचाउने र विद्रोहीहरूलाई समेत परमेश्वरको आज्ञाहरू पालन गर्ने बनाउँछ सो भजन यस भजनको सुरमा भजनकार पापको भारले थिचिएर धुलोमा मिलेको थियो तर अहिले परमेश्वरको अनुग्रहले 32 पदमा भजनकार परमेश्वरको वचनको आज्ञाहरूको मार्गमा दौड्दैछ प्रिय हामी सबैको सबैभन्दा ठुलो चाहना भनेको पापको शक्ति र उपस्थितिबाट मुक्त हुनु हो हामी रोग कष्ट दुःख विराम मृत्युबाट मुक्त हुन चाहन्छौँ तर वास्तविकता के हो भने प्रियहरू सारा यो सांसारिक दुःख कष्टहरूबाट छुटकारा पाउने उपाय भनेको पापसितको युद्धबाट त्यो आत्मिक युद्धबाट मुक्त हुनु जब शरीर र पापसितको लडाइँ समाप्त हुनेछ तब यस संसारको दुःख कष्ट आफै समाप्त हुनेछ यसकारण जबसम्म हामी यी उद्धार हुन बाँकी रहेको शरीर लिएर संसारमा रहन्छौँ जबसम्म हामी यस संसारमा पति संसारमा रहन्छौँ जबसम्म संसारमा पाप रहिरहन्छ तबसम्म दुःख कष्ट रहिरहनेछ यस संसारमा सबै दुःख कष्टहरूको मूल कारण भनेकै पाप हो हामीले आफ्नो पापको निम्ति शोक गर्नुपर्छ र त्यसबाट छुटकारा पाउनु उत्कट इच्छा राख्नुपर्छ किनभने सबै दुःख कष्टको जड नै यही हो तसर्थ हाम्रो जीवन र मृत्युमा एकमात्र आशा के हो यही कि ख्रिस्टले हाम्रो सबै पापलाई क्रुसमा टाँगिदिनु भएको छ र एक दिन संसार भएको सबै दुःख कष्टमा पूर्ण विराम लाग्नेछ त अहिलेलाई हामी धैर्यदान गरौँ हामी विश्वास मिस्ती रहौँ पापसँग लडाई हामी कायम राखौँ पापलाई लिएर शोक गरौँ र भक्तिको मार्गमा चलौँ ख्रिस्टले सबै पापलाई क्रुसमा टाँगिदिनु भएको छ केवल आधा होइन सबै पापलाई एउटै पनि बाँकी नराखी र हामी ती पापहरू अब बोक्दैनौँ एक दिन ख्रिस्ट फर्किआउनुहुनेछ र हामीलाई घर लैजानुहुनेछ त्यो दिनमा पापसँगको हरेक लडाइँ हरेक सङ्घर्ष र ख्रिस्ट र सुसमाचारको खातिर भोगिएका हरेक कष्ट हामीले भोगेका हरेक निन्दा योग्य साबित ठहरिनेछ यसैले फेरि याकुब एक गतेका खण्डहरू हामी विचार गरौँ र खण्डहरूबाट म अन्त गर्न चाहन्छु मेरा भाइ हो तिमीहरूमाथि विभिन्न किसिमका आपद विपद आइपर्दा तिमीलाई पुरा आनन्दको कुरा सम्झ किनकि तिमीहरू जान्दछौ तिमीहरूका विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ धैर्यलाई त्यसको पुरा काम गर्न देऊ ताकि तिमीहरूमा कुनै कुराको अभाव नभएर तिमीहरू परिपक्व र पूर्ण हो त्यो मानिस धन्य हो जो आपद विपदमा स्थिर रहन्छ किनकि जाँचो समयमा सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ जो परमेश्वरले उहाँलाई प्रेम गर्नेलाई दिने प्रतिज्ञा गर्नुभएको छ अनुसार प्रार्थना गरौँ